नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरोलासँगै अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी गएको साता हामीले वाचन गर्दा गर्दै छोडेको सिद्धार्थको बाँकी अंश वाचन गर्छौं। गएको साता हामीले सिद्धार्थको दोस्रो श्रृङ्खला वाचन गर्यौं। सिद्धार्थ उपन्यास हर्मन एस्सेद्वारा लिखित उपन्यास हो। यसलाई नेपालीमा सुशील शर्माले अनुवाद गर्नुभएको छ। गएको सातासम्म पुग्दा सिद्धार्थहरू भगवान गौतम बुद्धलाई भेट्न जाने तयारीमा छन्। अब के हुन्छ सुनौ उपन्यास सिद्धार्थको वाचन पृष्ठ 40 अघिल्लो रात उनीहरू त्यस कुञ्जको परिसरभित्र पुग्दा रात परिसकेको थियो। यसर्थ उनीहरू त्यहाँ उपस्थित मानिसहरूको वास्तविक संख्या देखेका थिएनन्। तर भोलिपल्ट बिहान त्यहाँ उपस्थित मानिसहरूको अनुमानातीत भिड देख्दा सिद्धार्थ र गोविन्द अत्यन्त आश्चर्यचकित भएका थिए। त्यो मनमोहक विशाल कुञ्जको परिसरभित्र चिबरधारी भिक्षुहरूको शालीन गतिमा चहलपहल भइरहेको देखिन्थ्यो। कोही घना वृक्षमुनि मौनतापूर्वक बसिरहेका थिए त कोही ध्यानमा लिन थिए, कोही आध्यात्मिक छलफल गर्नमा व्यस्त थिए। शीतल छहारीयुक्त त्यो कुञ्ज एउटा सानो सुन्दर नगर जस्तो देखिन्थ्यो, जहाँ मौरीका झुण्ड ठाउँ ठाउँमा निश्चिन्तताका साथ विचरण गरिरहेको देख्न सकिन्थ्यो। त्यहाँका भिक्षुहरू दिनमा एकपटक मात्र भोजन गर्दथे। सदा चाहिँ त्यस बिहान पनि मध्याहको भोजन सङ्कलन गर्नका निम्ति भिक्षा पात्र सङ्गालेर अधिकांश भिक्षुहरू नगरतिर प्रस्थान गर्दै थिए। स्वयं भगवान बुद्ध समेत सदा चाहिँ त्यस बिहान पनि भिक्षाटनका निम्ति नगरतिर प्रस्थान गर्नुभएको थियो। कुनै दैवी शक्तिले सङ्केत गरे चाहिँ सिद्धार्थले भगवान बुद्धलाई देख्ने बित्तिकै चिनिहालेका थिए। एउटा हातमा भिक्षा पात्र उठाएर शालीन गतिमा अगाडि बढिरहेका चिबरधारी भगवान बुद्धको मुहारमा गहन निरभिमानी भाव व्याप्त थियो। उहाँको आसपास एक किसिमको परमानन्दको हावा व्याप्त भइरहेको महसुस गर्न सकिन्थ्यो। गोविन्द, सिद्धार्थले मसिनो आवाजमा भनेका थिए, त्यहाँ भगवान बुद्ध आइरहनु भएको छ देख्यौ। सयौंको संख्यामा आइरहेका भिक्षुहरूका समूहमाझ गोविन्दको उत्सुक दृष्टिले भगवान बुद्धलाई पैल्याउने प्रयत्न गरेको थियो, तर उनको दृष्टिले तत्कालै पैल्याउन सकेको थिएन। एकैछिनको प्रयत्न पश्चात उनी भगवान बुद्धलाई चिन्न समर्थ भएका थिए र अनायासै उनको ओठबाट हर्षमिश्रित आवाज निस्केको थियो, हो मैले देखेँ। र उनीहरू दुवैजना भिक्षुहरूको समूहमा सम्मिलित भएर भगवान बुद्धसँगै अगाडि बढ्न थालेका थिए। भगवान बुद्ध मौनताका साथ शालीन गतिमा अगाडि बढिरहनु भएको थियो। आफ्नो यथास्थितिमा मग्न गहन शान्ति व्याप्त उहाँको मुखमण्डलमा न खुसीको भाव थियो न त दुःखकै भाव थियो, तर उहाँको हृदयभित्र मुस्कानका शालीन लहरहरू निरन्तर तरङ्गित भइरहेको महसुस गर्न सकिन्थ्यो। बुढत स्वस्थ बालक समान आफूभित्र गहन तर अबोध मुस्कान समेटिएर उहाँ मौनतापूर्वक अगाडि बढिरहनु भएको थियो। समूहभित्रका अन्य भिक्षुहरू समान उहाँले पनि चिबर पहिरिनु भएको थियो। उहाँ लगायत समूहका समस्त भिक्षुहरूको हिँडाइको गति एक समान थियो, तथापि भगवानको मुहारमा व्याप्त छाप भाव र कदमको गति, उहाँको अर्धमुदित नयन, सहज एवं स्वतन्त्र छोडिएको हात र हातका प्रत्येक औँलाहरूले शान्ति अभिव्यक्त गरिरहेको महसुस गर्न सकिन्थ्यो। समग्रमा उहाँको उपस्थितिले नै परिपूर्णता अभिव्यक्त गरिरहेको थियो। उहाँका नयनहरू केही खोजिरहेका थिएनन्, उहाँको गतिले कसैको अनुकरण गरिरहेको थिएन। उहाँको आसपास निरन्तर अभेद शान्ति र दैवीय आभा परावर्तित भइरहेका थिए। भिक्षाटनका निम्ति नगरको बाटो हुँदै अगाडि बढिरहेका भगवान बुद्धलाई चिन्न दुई श्रमण युवकहरूलाई कुनै कठिनाई भएन, अति सहजै समर्थ भएका थिए। भगवान बुद्धको पूर्ण शान्तिमा आबद्ध गतिविधि र अति शान्त स्वरूप, राग र द्वेषबाट पूर्णतः मुक्त उहाँको भाव र उहाँका वरिपरि महसुस गर्न सकिने दैवीय आभा, यिनै सब गुणहरूका कारण उहाँलाई कैयौं भिक्षुहरूको भीडमा पनि सिद्धार्थ र गोविन्दले सहजै चिनेका थिए। आज हामीले भगवान बुद्धको प्रवचन उहाँकै ओठबाट प्रत्यक्ष सुन्न पाउने भयौं। गोविन्दले भनेका थिए। प्रत्युत्तरमा सिद्धार्थ मौन थिए। भगवान बुद्धका प्रवचनप्रति सिद्धार्थ खास उत्सुक थिएनन्, किनकि विगतमा वर्षौंसम्म विभिन्न मानिसहरूबाट सुनिआएका भगवान बुद्ध र उहाँका प्रवचनका चर्चा परिचर्चा र अनेकौं कथनहरूको आधारमा सिद्धार्थले उहाँको प्रवचनमा निहित ज्ञानको सारतत्व के हो भन्ने कुरा बुझिसकेका थिए। केही हदसम्म यो कुरा गोविन्दले पनि बुझेका थिए। सुनेका ती सम्पूर्ण कथनहरूको निचोडमा उनीहरूले जे जति बुझेका थिए त्यसबाहेक अन्य कुनै नौलो कुरा अब अगाडि सुनिने प्रवचनमा उल्लेख हुने छैनन् भन्ने कुरा सिद्धार्थलाई थाहा थियो। तथापि यति भिन्नता अवश्य हुनेछ कि विगतमा जे जति कथन र चर्चाहरू सुनिए ती सब अप्रत्यक्ष कुराहरू मात्र थिए। अब अगाडि सुनिने प्रवचन चाहिँ स्वयं भगवान बुद्धको ओठबाट प्रत्यक्ष प्रस्फुटन हुनेछन्। भगवान बुद्धका प्रवचन बाहेक उहाँमा निहित अन्य अनेकौं कुराहरूप्रति सिद्धार्थ उत्सुक र अत्यन्त सजग थिए। उहाँको शिर, पाउ, काँध, सहज स्वतन्त्र छोडिएका हात र हातका प्रत्येक औँलाहरूका प्रत्येक जोर्नीमा गहन ज्ञान समाहित रहेको आभास हुन्थ्यो। उहाँका प्रत्येक अङ्ग प्रत्यङ्गका साथै श्वास प्रश्वासले समेत वास्तविक सत्य परिभाषित गरिरहेका थिए। उहाँका प्रत्येक औँलाका टुप्पाहरूमा समेत उहाँलाई उपलब्ध भएको बुद्धत्व प्रतिबिम्बित भइरहेका थिए। सिद्धार्थको हृदयमा यति धेरै सम्मानको भाव आजभन्दा पहिले कसैको निम्ति पनि पलाएको थिएन। सिद्धार्थलाई यति धेरै प्रेम र श्रद्धापूर्ण भाव सँगालेर कसै समक्ष पनि आफ्नो शिर झुकाउँ जस्तो लागेको थिएन, तर आज उनको शिर श्रद्धाले झुकिरहेको थियो। भिक्षाटनका निम्ति भगवान बुद्धका अन्य अनुयायीहरूको समूहमै सम्मिलित भएर उनीहरूले स्वयं आफ्नै निम्ति समेत त्यस दिनको भोजनको लागि भिक्षा ग्रहण गरे। त्यस पश्चात उनीहरू पनि पुनः मौनतापूर्वक बुद्धसँगै कुञ्जतिर फर्केर आएका थिए। भिक्षा ग्रहण पश्चात फर्केर आई आफ्ना अनुयायी शिष्यहरूको माझमा बसेर भोजन ग्रहण गर्दै गरेका भगवान बुद्धलाई सिद्धार्थ र गोविन्दले अति उत्सुकताका साथ हेरिरहेका थिए। बुद्ध अल्पहारी हुनुहुन्थ्यो। उहाँले ग्रहण गरेका भोजन कुनै पक्षीको पेट भर्न पनि पर्याप्त थिएन। भोजन ग्रहण पश्चात बुद्ध विश्रामका निम्ति आँपको वृक्षमुनिको घना छहारीमा गएर बस्नुभएको थियो। केही समयपछि कुञ्जको परिसरमा अवतरण हुन थालेको सन्ध्याकाल सँगसँगै घामको ताप क्रमशः कम हुन थालेको थियो। केही भिक्षुहरू सदा चाहिँ प्रवचनको निम्ति निर्धारित स्थानमा उपस्थित मानिसहरूलाई बस्नका निम्ति व्यवस्था मिलाउन थालेका थिए। फूलको सुवासयुक्त शीतल हावाका मन्द गति सँगसँगै कुञ्जभित्र उपस्थित रहेका भिक्षुहरू र सम्पूर्ण श्रद्धालु भक्तजनहरू भगवानको प्रवचन सुन्ने अभिप्रायले कुञ्जको एकातिर निर्धारित स्थानमा एकीकृत हुन थालेका थिए। केही क्षण पश्चात भगवान बुद्धको प्रवचनको क्रम प्रारम्भ भएको थियो। छेउमा बसेका सिद्धार्थ र गोविन्दले अति सजगतापूर्वक एकाग्रताका साथ प्रवचन सुनेका थिए। उहाँको मिठो र परिपूर्ण आवाजले छुट्टै किसिमको शान्ति र आनन्दको अनुभूति दिलाइरहेको थियो। भगवान बुद्धको त्यस दिनको प्रवचनमा दुःख, दुःखका स्रोत र दुःखबाट मुक्त हुने उपायहरूका सन्दर्भमा अनेकौं महत्वपूर्ण कुरा समाहित थिए। जीवन पीडामय छ। सम्पूर्ण संसारमै दुःख र पीडा व्याप्त छन्। तर अब यी सम्पूर्ण दुःख र पीडाबाट मुक्ति नै उपाय पहिल्याइसकिएको छ। आफ्नो यथास्थितिप्रति पूर्णतः जागृत हुन सकेको खण्डमा प्रत्येक व्यक्तिलाई बुद्धत्व प्राप्त हुन सक्छ र बुद्धत्व प्राप्ति पश्चात पूर्णतः मुक्त अवश्य भावी छ। प्रवचनको निष्कर्षमा सिद्धार्थले यही कुरा बुझेका थिए। भगवान बुद्धले नरम एवं व्यवस्थित आवाजमा बोल्नुभएको थियो। त्यस साँझको प्रवचनमा उहाँले उहाँकै शिक्षामा निहित चार आर्य सत्यको कार्यान्वयनका सन्दर्भमा आठवटा उपायहरू पनि सिकाउनु भएको थियो। शिक्षा दिने उहाँको शैली अत्यन्त आकर्षक थियो। बडो धैर्यतापूर्वक सान्दर्भिक उदाहरणहरूका साथ पुनरुक्त गर्दै उहाँ आफ्नो व्याख्यानलाई स्पष्ट पार्नुहुन्थ्यो। उहाँको स्पष्ट आवाजले सुनिरहेका सबैलाई समेटिएर प्रकाश समान प्रज्वलित एवं निर्भारावस्थाको अनुभूति भइरहेको थियो। दिन पूर्णतः ढल्ने क्रममा छँदा प्रवचनको क्रम समाप्त भएको थियो। प्रवचनको समाप्ति सँगसँगै भिक्षुहरूको समुदायमा सम्मिलित हुनका निम्ति दीक्षा ग्रहण गर्न कैयौं श्रद्धालुहरू भगवानको सामिप्यमा भेला हुन थालेका थिए। सबैलाई दीक्षित गरिसके पश्चात भगवान बुद्धले भन्नुभएको थियो, तपाईँहरूले प्रवचन अन्तर्गत सुन्नुभएका कुराहरू यदि हृदयसँग गर्नुभएको भए तपाईँहरूभित्र मुक्तिको अभिलाषा जागेको हुनुपर्दछ। आउनुहोस्, दुःखबाट मुक्ति र परमानन्द प्राप्तिको मार्गमा अगाडि बढ्नुहोस्। अलि सङ्कुचित स्वभावका गोविन्दले भगवान् बुद्ध समीप अगाडि बढेर भनेका थिए, हे भगवान् बुद्ध, म हजुरको शिक्षाप्रति गहन निष्ठा प्रकट गर्दछु। गोविन्दले भगवान् बुद्धका अनुयायीहरूको समुदायमा आफूलाई समाविष्ट गर्न आग्रह गर्दछन् र उनको आग्रहलाई स्वीकारिन्छ। त्यतिन्जेलसम्ममा दिन पूर्णतः ढलिसकेको थियो। त्यस दिनको सत्सङ्गको क्रम समाप्तिको सङ्घारमा थियो। एकैछिनपछि भगवान् बुद्ध त्यस स्थानबाट प्रस्थान गर्नुहुनेवाला थियो। यत्तिकैमा गोविन्दले सिद्धार्थतिर हेरेर अति व्यग्र आवाजमा भनेका थिए, दीक्षा ग्रहण गर्नका निम्ति के मैले तिमीलाई सम्झाइरहनुपर्छ र सिद्धार्थ? भगवान् बुद्धको प्रवचन हामी दुवैले एकसाथ सुन्यौं। मलाई लाग्छ प्रवचनमा निहित अर्थगर्भित कुरा हामी दुवैले एक समान बुझ्यौं। मैले जे जति बुझेँ त्यसको फलस्वरूप मैले मेरो मनस्थिति दीक्षा ग्रहण गर्नका निम्ति अनुकूलित पाएँ। तर मेरो मित्र, तिमीलाई चाहिँ के कुराले अडचन पुर्याइरहेको छ? के तिमी पूर्णतः मुक्तितिर बढिरहेको पथमा टेक्न चाहँदैनौ? के तिमी अझै पनि अनिश्चित यात्रामै रुमलिरहन चाहन्छौ? गोविन्दले आफूतिर हेरेर व्यक्त गरेका वाक्यहरू सुने। तत्पश्चात सिद्धार्थलाई भर्खरै गहिरो निद्राबाट बिउजिएको अनुभूति भएको थियो। उनले धेरै बेरसम्म गोविन्दको मुहार निहालिरहेका थिए। दुवैको बीच केही क्षणको मौनता पश्चात सिद्धार्थले अति नरम आवाजमा भनेका थिए, तर यसपटक उनको आवाजमा उपहास वा ठट्टा जस्ता कुनै भाव थिएन। गोविन्द, मेरो मित्र, तिम्रो इच्छा अनुकूलित बाटो रोज्ने तिमीलाई हक छ। आफ्नो हकको सदुपयोग गर्दै तिमीले दीक्षा ग्रहण गर्यौ। यो मेरो लागि खुसीको कुरा हो कि तिमीले नितान्त आफ्नै मौलिक निर्णयको क्षमता दर्शायौ। मेरो मित्र, यतिन्जेलसम्म तिमीले सदा मेरो पद चिन्हलाई पछ्याइरह्यौ। म अक्सर कामना गर्ने गर्दथे कि कुनै बेला तिम्रा पाइलाहरू तिम्रै मौलिक निर्णयले निर्धारण गरेको पथमा तिम्रै मौलिक गतिमा क्रियाशील हुन सकोस्। आज मेरो कामना सफल भएको छ। तिमी आफ्ना मौलिक निर्णयहरूमाथि भरोसा राख। यथाशीघ्र एक दिन तिमीलाई बुद्धत्व प्राप्त होस् र परम शान्ति उपलब्ध होस्। मेरो हार्दिक शुभकामना। सिद्धार्थले बोलेका वाक्यको आशय गोविन्दले स्पष्ट बुझ्न सकेका थिएनन्। यसर्थ उनले अति अधीरतापूर्ण आवाजमा सोधेका थिए, स्पष्ट भन मेरो मित्र, भगवान् बुद्धप्रति निष्ठा प्रकट गर्न तिमीलाई के कुराले अडचन गर्दैछ? आफ्नो हात गोविन्दको काँधमाथि राख्दै सिद्धार्थले भनेका थिए, तिमीले मेरो शुभकामना सुनिहाल्यो गोविन्द, म पुनः दोहोऱ्याएर भन्छु, तिम्रो यो यात्रा सुखमय होस्, सफल होस्, यथाशीघ्र तिमीलाई बुद्धत्व प्राप्त होस् र परम शान्ति उपलब्ध होस्। मेरो हार्दिक शुभकामना। यसपटक गोविन्दलाई अब अगाडिका उनको यात्रा सिद्धार्थविहीन हुनेछ भन्ने महसुस भएको थियो। त्यो अनुभूतिले अचानक गोविन्दको भक्कानो छुटेको थियो। गोविन्दले रुँदै भने, सिद्धार्थ, बडो ममतापूर्ण आवाजमा सिद्धार्थले भनेका थिए, गोविन्द, तिमीलाई यो कुरा स्मरण गराउनु आवश्यक छ कि तिमीले बुद्धको शिक्षामा आफ्नो निष्ठा प्रकट गरेर शपथ ग्रहण गरिसक्यौ। तिमी दीक्षित भइसक्यौ। अब तिमी बौद्ध भिक्षु समुदायको एउटा अंश हौ। तिमीले आफ्नो घर त्याग्यौ, अभिभावक त्याग्यौ, आफ्नो कुल त्याग्यौ, सम्पत्ति त्याग्यौ, सम्पूर्ण सखा सम्बन्धी त्याग्यौ, यहाँसम्म कि तिमीले स्वयं आफ्ना सम्पूर्ण अभिलाषाहरू समेत त्याग्यौ। ती सम्पूर्ण सांसारिक कुराहरूमा समेट्नुमा खर्चिनुबाट जोगिएका आन्तरिक ऊर्जाकै कारण भगवान् बुद्ध यति आभामय हुनुहुन्छ। वस्तुतः स्वयं तिमी आफै पनि त आफूमा त्यस्तै आभामय चेतनाको उच्चतम अवस्था अवतरित भएको अनुभूति गर्न चाहन्छौ। गोविन्द, तिमीलाई छोडेर भोलि म यहाँबाट जाँदैछु। तिमीलाई बुद्धत्व प्राप्त होस्, परम शान्ति उपलब्ध होस्। त्यसपछि सिद्धार्थ र गोविन्द दुवैजना कुञ्जको परिसरमा फैलिएको वनको परिधिमा धेरै बेरसम्म चुपचाप टहलिरहेका थिए। ओछ्यानमा पल्टिएर धेरैपल्ट कोल्टो फेरिसक्दा पनि राति धेरै बेरसम्म दुवैजना निदाउन सकेका थिएनन्। भगवान् बुद्धको प्रवचनमा के त्रुटि थियो? आखिर किन सिद्धार्थले भगवान् बुद्धको शिक्षामा आधारित मुक्तिको मार्ग अवलम्बन गर्न अस्वीकार गरे? यो कुरा बुझ्न गोविन्दले धेरैपल्ट सिद्धार्थलाई दबाव दिए, तर हरेकपल्ट सिद्धार्थले एक समान जवाफ दिएका थिए, आफ्नो शान्त भावनामाथि नियन्त्रण राख गोविन्द, भगवान् बुद्धको शिक्षामा कुनै त्रुटि थिएन। उहाँको शिक्षा हाम्रो बौद्धिक स्तरभन्दा धेरै माथिको थियो। उहाँको शिक्षा आलोचनातीत थियो। भोलिपल्ट बिहान सबेरै भगवान् बुद्धका अनुयायी शिष्यहरूमध्येका एकजना वृद्ध भिक्षु बगैँचाको बाटो हुँदै आएका थिए। उनले भगवान् बुद्धको शिक्षामा निष्ठा प्रकट गरेर दीक्षा ग्रहण गरिसकेका तथा नवागन्तुकहरूलाई सम्पूर्ण सम्बोधन गर्दै चीवर धारण गर्ने आदेश दिए। साथै उनले भिक्षाटनका लागि जाँदा भिक्षुहरूले पालन गर्नुपर्ने प्रारम्भिक नीति नियमहरू र कर्तव्यका सन्दर्भमा निर्देशन दिएका थिए। त्यसपछि गोविन्दले स्वयं आफूलाई आफ्नो बालसखा सिद्धार्थबाट भावनात्मक रूपमा च्यातेर अलग्याएको थियो र सामिप्यको अन्तिम क्षणस्वरूप अंगालोमा बाँधेको थियो। त्यसपछि गएर उनले चीवर धारण गरेका थिए। सैद्धान्तिक रूपमा गोविन्दबाट अलग्गिएर सिद्धार्थ गहन चिन्तनशील मुद्रामा कुञ्जको परिसरमा धेरै बेरसम्म एक्लै टहलिरहेका थिए। त्यही क्रमले टहलिरहँदा उनको भेट भगवान् गौतम बुद्धसँग भएको थियो। उनले बडो आदरपूर्वक उहाँलाई अभिवादन गरेका थिए। प्रत्युत्तरमा भगवान् बुद्धको शिष्टता देख्दा सिद्धार्थभित्र भगवान् बुद्धसँग अगाडि केही बोल्ने हौसला जागेको थियो र बोल्नको निम्ति अनुमति मागेको थियो। भगवान् बुद्धले आफ्नो शिर अलि हल्का हल्लाएर अनुमतिको सङ्केत दिनुभएको थियो। सिद्धार्थले आफ्नो भनाई प्रारम्भ गर्दै भनेका थिए, हे भगवान् बुद्ध, हिजो मैले हजुरको अनुकम्पामय प्रवचन सुनेर सुखानुभूति गर्ने सुवर्ण अवसर पाएको थिएँ। हजुरको त्यही प्रवचन सुन्ने अभिप्सा सँगालेर म र मेरा मित्र धेरै टाढाबाट यहाँ आएका हौँ। हिजोको प्रवचन सुनिसके पश्चात मेरा मित्रले हजुरको शिक्षाप्रति निष्ठा प्रकट गरेर दीक्षा ग्रहण गरे। उनले हजुरको अनुयायीको रूपमा शपथ ग्रहण पनि गरे। परन्तु म चाहिँ मेरो आध्यात्मिक यात्रा यहाँबाट अगाडि मेरै मौलिक शैलीमा प्रारम्भ गर्न चाहन्छु। जस्तो तिम्रो इच्छा, बुद्धले भन्नुभएको थियो। यद्यपि मेरा शब्दहरूले सम्भवतः धृष्टताको आभास दिलाउन सक्ला, तथापि हजुरप्रतिको मेरो भावना श्रद्धामय छ। आफ्नो भनाइलाई निरन्तरता दिँदै सिद्धार्थले अगाडि भने, तर यहाँसम्म आएर म भित्र पलाएर फस्टाएका केही विचारका सन्दर्भमा इमान्दारीपूर्वक हजुर समक्ष संवाद स्थापित नगरिकन यहाँबाट प्रस्थान गर्नु मलाई उचित लागिरहेको थिएन। हजुर यसभन्दा पनि अगाडि मेरा केही कुराहरू सुनिदिन सक्नुहुन्छ कि? बुद्धले पुनः शिर हल्लाएर स्वीकृतिको सङ्केत दिनुभएको थियो। सिद्धार्थले आफ्नो भनाइलाई निरन्तरता दिँदै भनेका थिए, हे भगवान् बुद्ध, सर्वप्रथम म हजुरको उच्च कोटिको शिक्षाप्रति हार्दिक आदर व्यक्त गर्न चाहन्छु। हजुरले संसारका प्रत्येक कुराहरू एकअर्कासँग अखण्ड अन्तर सम्बन्ध रहेका हुन्छन् भन्ने कुरा स्फटिक समान स्पष्ट शैलीमा प्रमाणित ढंगले प्रस्ताइदिनुभयो। हरेक क्रियाका परिणामस्वरूप निरन्तर सम्पन्न भइरहने अनेकौं प्रतिक्रियाहरूले यी सम्बन्ध अनि अन्तर सम्बन्धहरूलाई एकअर्कासँग अखण्ड रूपमा आबद्ध रहन सहयोग पुर्याइरहेका हुन्छन्। यसर्थमा संसार भन्नु नै हरेक क्रियाहरूको परिणामस्वरूप उत्पन्न हुने अनेकौं प्रतिक्रियाहरूको श्रृङ्खला हो। हजुरले संसारको परिभाषालाई एउटा कडी अर्को कडीसँग गाँसिएको अखण्ड साङ्लोको उपमा दिएर प्रस्ताइदिनुभयो। यी कुराहरूलाई हजुरभन्दा पहिले यति स्पष्ट शैलीमा यति प्रमाणित ढंगले प्रस्ट्याउन कोही पनि सक्षम भएका थिएनन्। भगवान् बुद्ध हजुरले प्रस्तुत गर्नुभएका दृष्टिकोणको आधारमा संसारलाई पुनरावलोकन गर्दा निश्चय पनि ती ब्राह्मण समुदायका प्रत्येक व्यक्तिको हृदय विचलित हुनेछन् जो जीवन र जगतका कटु सत्यहरूबाट पलायनका निम्ति अनेकौं परम्परागत कर्मकाण्ड रूपी उपायहरू अवलम्बन गर्ने गर्दछन्। हजुरका तर्कसङ्गत कथनहरू समक्ष ती सम्पूर्ण परम्परागत पलायनका उपायहरू अवरुद्ध हुन पुगेका छन्, निरर्थक सिद्ध भएका छन्। संसारको स्वरूप वस्तुतः सुन्दर छ वा कुरूप, जीवन आफैमा वस्तुतः सुख हो वा दुःख, यो निश्चित छ वा अनिश्चित, यी सम्पूर्ण कुराहरू आफैमा महत्वपूर्ण छैनन् सायद। तथापि अन्तर सम्बन्धहरूको आधारमा निरन्तरता पाइरहेको सांसारिक ऐक्यबद्धता, कारण र कारक तत्वका बीच सम्पन्न हुने स्पष्ट घटना प्रतिघटनाहरू, अस्तित्वका समग्र प्राणीहरूमाथि एक समान लागू हुने परिणतिका नियमितहरू, अस्तित्वमा प्रकट भए पश्चात अवश्यम भावी मृत्यु, यी सब कुराहरूलाई हजुरले आफ्नो शिक्षाको माध्यमबाट प्रस्ताइदिनुभयो। तथापि हे भगवान् बुद्ध, हजुरले प्रदान गर्नुभएको शिक्षा अनुसार सांसारिक ऐक्यबद्धता र तर्कसङ्गत कुराहरू एउटा बिन्दुमा पुगेर खण्डित हुन पुग्दछ। यही सानो खण्डित स्थानको अन्तरालकै कारण हजुरले संसार समक्ष प्रस्तुत गर्नुभएका मुक्तिको सिद्धान्त, जुन कि अपूर्व छ, नौलो छ, गहन छ, रहस्यमय छ, यति हुँदाहुँदै पनि यी कुराहरू ठोस व्यावहारिक धरातलमाथि प्रमाणित हुन सकेका छैनन्। प्रमाणित हुन नसकेको यही सानो अन्तरालकै कारण संसारको आन्तरिक ऐक्यबद्धता पुनः विखण्डन भएका छन्। मलाई महसुस भएका यी कुराहरूका निम्ति म क्षमा याचना गर्दछु बुद्ध। आफ्नो यथास्थानमा स्थिर रहेर मौनतापूर्वक गौतम बुद्धले सिद्धार्थका अभिव्यक्ति सुन्नुभएको थियो। त्यसपछि आफ्नै मौलिक शैलीमा अति नम्र एवं स्पष्ट आवाजमा भगवान् गौतम बुद्धले भन्नुभएको थियो, हे ब्राह्मण पुत्र, प्रवचनलाई यति ध्यानपूर्वक सुनेर यति विस्तृत विश्लेषण पश्चात निकालिएको तिम्रो निष्कर्ष प्रशंसनीय छ। तिम्रो मनस्थिति वस्तुतः बौद्धिक सम्पन्नताको लालसामा लिप्त रहेछ। आफ्ना लालसालाई शाब्दिक चातुर्यता र परिकल्पित तर्कहरूका पर्खालको पृष्ठभूमिमा राखेका रहेछौ, तर आफ्नो परिकल्पित तर्कहरूबाट पृथक रहेर प्रवचनमा निहित कुराहरूमाथि पुनर्विचार गर्नु तिम्रो लागि लाभदायक हुनेछ, किनकि वास्तविक जीवनका कैयौं अवस्थाहरू तर्कातीत हुन्छन् र ती तर्कातीत अवस्थाको साक्षात्कार र अनुभूतिको पथमा तिमीले प्रस्तुत गरेका जस्ता तर्कहरू नै अवरोध भनेर तेर्सिन्छन्। साथै कुनै पनि तर्कको वास्तविक उल्लेखनीय महत्व हुँदैनन्, चाहे त्यो तर्कलाई जतिसुकै सुन्दर भाषाका आकर्षक शाब्दिक आवरण ओढाएको होस् वा बेढंग शैलीमा अभिव्यक्त गरिएको होस्, चाहे चातुर्यतापूर्ण होस् वा मूर्खतापूर्ण होस्। तर्कहरूले हरेकलाई जसरी स्वीकार्न सक्छन् त्यसरी नै प्रतिकार पनि गर्न सक्छन्। तथापि प्रवचन अन्तर्गत तिमीले सुनेका कुराहरू मेरा तर्क होइनन्। यसको गन्तव्य कसैको बौद्धिक तृष्णालाई तृप्ति गर्नु पनि होइन। यसको गन्तव्य यी सब कुराहरूबाट धेरै पृथक छ। अस्तित्वमा भएका समग्र प्राणीहरूलाई दुःखबाट मुक्तिको मार्गतिर निर्दिष्ट गर्नु यसको एकमात्र उद्देश्य हो। मुक्ति प्राप्ति नै यसको एकमात्र गन्तव्य हो। यसबाहेक अरू सम्पूर्ण कुराहरू गौण छन्, महत्त्वहीन छन्। हे भगवान् बुद्ध, मसँग क्रुद्ध नहुनुहोला। सिद्धार्थले आफ्नो भनाइलाई निरन्तरता दिँदै अगाडि भनेका थिए, हजुरसँग विवाद गर्ने अभिप्रायले मैले यी कुराहरू उठाएको होइन। कुनै पनि तर्कहरूमा वास्तविक उल्लेखनीय महत्त्व हुँदैनन् भन्ने हजुरको भनाइप्रति म पूर्णतः सहमत छु। हजुरलाई प्राप्त भएको बुद्धत्व एवं भगवत्ता निसन्देह श्रद्धायोग्य छ। हजुरले गर्नुभएका बुद्धत्व एवं ब्रह्मत्वको अनुभूति त्यही समान अनुभूति गर्ने लालसा सँगालेर कैयौं ब्राह्मण सम्प्रदायका असंख्य व्यक्तिहरू कैयौं पिँढीदेखि अनवरत प्रयासरत छन्। तथापि तीमध्ये कोही पनि सफल हुन सकेका छैनन्, किनकि ती सब प्रयासहरू परम्परागत अनुकरण मात्र हुने गर्दछन्। जुन बुद्धत्व हजुरलाई उपलब्ध भयो, जे जति कुराहरू हजुरले अनुभूति गर्नुभयो, ती सब हजुरले आफ्नै मौलिक शैली अनुरूप अवलम्बन गर्नुभएका यात्राका उपलब्धिहरू हुन्। हजुरले आफ्नै मौलिक शैलीमा खोजी गर्नुभयो, जस अन्तर्गत आफ्नै मौलिक शैलीमा ध्यान गर्नुभयो, ध्यानको विवश्यना शैलीलाई पुनर्स्थापित गर्नुभयो, अनापान गर्नुभयो, आधिस्थान गर्नुभयो, आफ्नै मौलिक शैलीमा गहन चिन्तन मनन गर्नुभयो। तथापि हजुरका यी सम्पूर्ण क्रियाकलापको पृष्ठभूमिमा कुनै दोस्रो व्यक्तिको निर्देशन थिएन। यसर्थ हे भगवान् बुद्ध, मलाई लाग्छ कि कुनै दोस्रो व्यक्तिबाट निर्दिष्ट मार्ग अवलम्बन गरेर मोक्ष, मुक्ति वा बुद्धत्व प्राप्त गर्न सकिँदैन। हजुरलाई बुद्धत्व प्राप्त हुँदाको प्रारम्भिक क्षणहरूमा हजुरले जे जस्तो अनुभूति गर्नुभयो कि ती सम्पूर्ण अनुभूतिहरूलाई शब्द दिएर अभिव्यक्त गर्न सक्नुहुन्छ? आफ्ना प्रवचन एवं व्याख्यानको माध्यमबाट हजुरका अनुयायीहरूलाई जीवनलाई व्यवस्थित ढङ्गले जिउने सिद्धान्त अनि असल र खराब कुराहरू बीचको विवेचना गरेर खराबलाई त्याग्ने र असलको अनुसरण गर्ने सैद्धान्तिक दृष्टिकोणको सामञ्जस्यता स्थापित गर्न सक्नुहुन्छ होला। तथापि एउटा कुरा स्पष्ट छ कि आफ्नो प्रवचन एवं व्याख्यानको माध्यमबाट हजुरले स्वयं आफैले गर्नुभएका अनुभूतिहरूलाई अरूमाथि प्रत्यारोपण गर्न सक्नुहुन्न। असंख्य मानव समुदायबीच बुद्धत्व प्राप्त गरेर ब्रह्मत्व अनुभूति गर्न हजुर समर्थ हुनुभयो। तथापि हजुरको यो अनुभूति नितान्त हजुरमै मात्र सीमित रहनेछ, कदापि अरूलाई बाँड्न सक्नुहुन्न। यो विचार मेरा विगतका अनुभवहरूको मूल प्रतिफल हो। यद्यपि मलाई थाहा छ जुन स्तरीय दृष्टिकोण हजुरले अवलम्बन गर्नुभयो त्योभन्दा उच्च कोटीको अनुभूति र त्योभन्दा स्तरीय दृष्टिकोण संसारमा अरू शेष छैनन्। तथापि म चाहन्छु कि जीवनमा म जे जति अनुभूति गरौँला ती सब मेरै मौलिक प्रयत्नका उपज हुन्। यसर्थ मैले आफ्नो जीवनको यो अवधिसम्ममा सङ्कलन गरेका सम्पूर्ण शिक्षा एवं सिद्धान्तहरूलाई यहीँ विसर्जन गरेर यहाँबाट म मेरो यात्रा आफ्नै मौलिक शैलीमा प्रारम्भ गर्न चाहन्छु। अब यसभन्दा अगाडि मलाई बुद्धत्वको अनुभूति होस् वा त्यो अनुभूति गर्नुपूर्व नै मेरो देहावसान होस्, मलाई फरक पर्ने छैन। तथापि हे भगवान् बुद्ध, हजुरसँगको यो स्वर्णिम साक्षात्कारको अनुपम क्षणहरू मेरो स्मृतिमा सदाका लागि सुरक्षित रहनेछन्। कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। सिद्धार्थका कुरा सुनिरहँदा भगवान बुद्धको हृदयमा व्याप्त अथाह शान्तिको भाव उत्पन्न भइरहेको थियो। त्यो भाव अर्धमुदित नयनहरूमा प्रतिबिम्बित भइरहेका थिए। तिम्रा तर्कहरूमाथि सहजै टिप्पणी गर्नु न्यायोचित नहुन पनि सक्छ, भगवान बुद्धले मन्द आवाजमा भन्नुभएको थियो। तर जे होस्, तिमीलाई तिम्रो चाहना अनुरूपको गन्तव्य प्राप्त होस्, तिम्रो सदा मङ्गल होस् मेरो हार्दिक शुभकामना। परन्तु तिमीले देखेका होला मेरा सहजीवी बन्धुहरू र अनुयायीहरूले सामूहिक रूपमा मैले प्रदान गरिरहेको शिक्षाप्रति निष्ठा प्रकट गरेर अति उत्सुक भावका साथ दीक्षा ग्रहण गरे किनकि हरेकको जीवन दुःखमय छ। तिनीहरू सब आआफ्ना दुःखबाट मुक्तिको अभिप्सा सङ्घालेर आश्रयको खोजीमा यहाँ आएका हुन्। यस्तो अवस्थामा उनीहरूका बीच कोही एकजना त भइदिनु पर्यो जसले आफ्ना आत्मासित सीमित विचारबाट माथि उठेर तिनीहरूका निम्ति कोही सोचिदिउन्। यदि उनीहरूलाई यहाँ आश्रयबाट वञ्चित गरिएको खण्डमा उनीहरू पुनः सांसारिक दुःखमा पिल्चिन अभिशप्त हुनेछन्, के त्यस किसिमको स्थिति उचित होला त? त्यस किसिमको स्थितितर्फ मेरो विचार कहिले केन्द्रित भएको थिएन। सिद्धार्थको आवाजमा अलि झस्केको भाव थियो। हजुरको छारीमा आश्रय पाइरहेका सबैलाई उनीहरूको चाहना अनुकूलित गन्तव्य उपलब्ध होस्, सबैले परम मुक्तिको अनुभूति गर्न सकुन्। म यति कामना त गर्न सक्छु, तर कसैको पनि जीवनको सन्दर्भमा निर्णायक वक्तव्य दिनु मेरो अधिकारको कुरा होइन। म त केवल मेरो आफ्नै जीवनको सन्दर्भमा मात्र निर्णायक बन्न सक्छु, मेरो आफ्नै निम्ति मात्र कुनै पनि कुरा स्वीकार वा प्रतिकार गर्न सक्दछु। विगतमा वर्षौं श्रवण सम्प्रदायको एउटा अंशको रूपमा व्यतीत गरिसकेको कारण म भित्र जन्मिएका श्रवण प्रवृत्ति अझै पनि जीवित नै छन्। यसर्थमा श्रवणहरूको साधनाको मूल उद्देश्य एवं गन्तव्य नै स्वयं अर्थात् अहमबाट पूर्णतः मुक्त हुनु हो। यदि मैले हजुरको शिक्षाको अनुसरण गरेको खण्डमा म केवल स्वतःमै मात्र सीमित रहनेछु, गहिराईबाट सदा वञ्चित रहनेछु। त्यस परिस्थितिमा मेरा वरिपरि परम शान्ति र मुक्तिको प्राणरहित भ्रामक स्थिति व्याप्त होलान्, तर वास्तविकता त्यसको ठिक विपरीत हुनेछन्, किनकि म भित्रको अहम जीवित रहन्जेलसम्म वास्तविक शान्ति र परम मुक्ति कदापि सम्भव हुने छैन। हजुरबाट पाइएको आश्रय, हजुरको शिक्षाप्रति मेरो वचनबद्धताको बन्धन, त्यसका साथै एकसाथ जीवनयापन गर्नुको परिणामस्वरूप समयको एउटा अवधि पश्चात हजुर र हजुरका समग्र भिक्षु समुदायसँग निश्चित रूपमा एक किसिमको अनुराग स्थापित हुनेछन्। ती अनुराग लगायत सम्पूर्ण कुराहरू पनि म भित्रको अहंकार फस्टाउनको निम्ति पोषण सिद्ध हुनेछन्। सिद्धार्थलाई बौद्धिक मन्थनका निम्ति के कुराले अभिप्रेरित गरिरहेको छ भन्ने कुरा बुद्ध बेखबर थिएन। सिद्धार्थभित्रका भावनात्मक तत्त्व भगवान बुद्धको पारदर्शी दृष्टिसम्म स्पष्ट थियो, तर भगवान बुद्धको दृष्टिकोणमा कुनै पनि किसिमका बौद्धिक मन्थनको महत्व थिएन। यसर्थ सिद्धार्थसँग वार्तालापको क्रमलाई यहीँ टुङ्ग्याउन खोज्दै मधुरो तर गहन मुस्कान र मैत्रेय ममतायुक्त दृष्टिले सिद्धार्थतिर हेरेर भगवान बुद्धले भन्नुभएको थियो, तिमी अत्यन्त चलाक छौ हे श्रमण, साथै वाक्चातुर्यमा पनि तिमी अत्यन्त निपुण छौ। आफ्नो यो चलाकपनमाथि पहरा दिने गर, अन्यथा तिम्रो यही चलाकपना नै स्वयं तिम्रै निम्ति क्षतिदायक सिद्ध हुन सक्छ। यति भनेर बुद्ध त्यहाँबाट अगाडि बढ्नुभएको थियो। बुद्धको मुहारमा व्याप्त त्यो मुस्कान र त्यो अपूर्व आभा सिद्धार्थको मानसपटलमा सदाको निम्ति अङ्कित हुन पुगेको थियो। जाँदै गरेका बुद्धतिर हेर्दै सिद्धार्थले सोच्दै थिए, यति आभामय व्यक्ति जसको बसाई हिँडाई हेराई बोलाई यति व्यवस्थित छ, स्पष्ट छ, प्रभावकारी छ र यति मिठो छ, यति धेरै सर्वगुण सम्पन्न व्यक्तिलाई म मेरो जिन्दगीमा पहिलोपटक देख्दैछु। यी सम्पूर्ण गुणहरू मैले मभित्र पनि समाहित गर्न सक्नुपर्दछ। त्यो मुस्कान बसाई हिँडाई उन्मुक्तता स्पष्टता रहस्यमय अबोधभाव यी सम्पूर्ण गुणहरू मैले म आफूभित्र समाहित गर्न सक्नुपर्छ। तथापि यी सम्पूर्ण कुराहरू तब मात्र सम्भव छ जब सम्पूर्ण अहम र अहम स्रोत अनि सम्भावनाहरूमाथि विजय प्राप्त गर्न सकिन्छ। सिद्धार्थले त्यहीँ उभिएरै सोचिरहे। आज भगवान बुद्धसँगको यो साक्षात्कार हुनुभन्दा पहिले जिन्दगीमा कुनै एकजना व्यक्तिसित सामना मात्र पनि भएन जस समक्ष यसरी श्रद्धापूर्ण भाव सँगालेर झुक्ने अभिप्सा जागेको होस्। योभन्दा पहिले आजसम्म कुनै एक व्यक्तिको कथनले यति गहन प्रभाव पारेको थिएन। सम्भवतः अब अगाडि जिन्दगीमा यति श्रद्धामय व्यक्ति र यति प्रभावकारी शिक्षा दिन सक्षम व्यक्तिसित सामना हुने पनि छैन होला। मानसिक सहाराका निम्ति मैले आर्दिँदै आएका मेरा सम्पूर्ण पूर्वधारणा र पूर्वाग्रहहरू भगवान बुद्धले मबाट खोज्नु भएको छ, तर त्यसको बदलामा अस्तित्वमा मेरो उपस्थितिको वास्तविक बोध मलाई प्रदान गर्नुभएको छ। उहाँले मबाट मेरो मित्र खोज्नुभयो जसले यसभन्दा अघि मेरो छायाको रूपमा मलाई प्रत्येक पाइला पाइलामा साथ दिँदै आएका थिए। अब उनी भगवान बुद्धको छायाको रूपमा परिणत भएका छन्, तर यसको बदलामा उहाँले मलाई म हुनुको वास्तविक अनुभूति दिनुभएको छ, मलाई सिद्धार्थ उपहार स्वरूप दिनुभएको छ। सिद्धार्थ चर्को छरपट्टीमा परेका थिए। मनमा बेचैनी उम्लिरहेपछि उनी त्यहाँबाट भगवान बुद्ध मित्र गोविन्द लगायतलाई छाडेर गन्तव्यहीन यात्रामा निस्के। उनले विगतका अनेकौं शिक्षा सिद्धान्तहरूबाट प्रभावित र त्यतिन्जेलसम्म अनेकौं अवधारणाहरूबाट ग्रस्त स्वयं आफ्नै जिउने शैली समेतलाई कुञ्जको परिसरमै छोडेर आफ्नो गन्तव्यविहीन यात्रा प्रारम्भ गर्दै अगाडि बढेका थिए। मन मस्तिष्कभित्र विचारका तीव्र मन्थन सँगालेर मन्द गतिमा उनी अगाडि बढिरहेका थिए। आफूभित्र निरन्तर सक्रिय रहेका विचारका बीच सम्पन्न भइरहेका मन्थनलाई पछ्याउँदै उनी त्यो बिन्दुलाई पहिल्याउन चाहन्थे जुन बिन्दुको केन्द्रमा यी सम्पूर्ण विचारका मूलमुहान अवस्थित छ, जसलाई कारक तत्व पनि भनिन्छ। सिद्धार्थलाई लाग्छ त्यो मूलमुहान पहिल्याउन ती सम्पूर्ण विचारका मन्थनलाई जारी राख्न अत्यावश्यक छ। तथापि यी सम्पूर्ण क्रियाकलापहरूको क्रममा आफ्ना विचारप्रति वस्तुगत दृष्टिकोण अवलम्बन गर्नु पनि अत्यावश्यक नै छ। मस्तिष्कमा उठेका विचारलाई हृदयले प्रशोधन गरेर जे जति सार शेष राख्दछ त्यही नै वास्तविक ज्ञान हो। ज्ञानको यही सघनता सँगसँगै व्यक्तिलाई परिपक्वताको अनुभूति हुन थाल्दछ। बाटोमा हिँड्दै गर्दा सिद्धार्थको मस्तिष्कभित्र अनेकौं विचारका मन्थनहरू निरन्तर जारी नै रहेका थिए। यही क्रममा उनलाई महसुस भएको थियो कि सर्पले काँचुली फेरे जस्तै उनको किशोरावस्था अनि युवावस्थाले काँचुली फेरेको छ। अब उनी परिपक्व वयस्क व्यक्तिमा परिणत भएका छन्। युवावस्थासम्म अधिकांश व्यक्तिहरू जीवन जिउने एउटा निश्चित सूत्र समाहित शिक्षा वा एउटा निश्चित निर्देशनको खोजीमा हुन्छन्। सिद्धार्थ आफै पनि यसका अपवाद थिएनन्। तर अब उनीभित्र कुनै शिक्षा वा कसैको निर्देशनको अभिप्सा शेष थिएन। बुद्ध जो संसारकै सर्वश्रेष्ठ शिक्षक हुनुहुन्छ र उहाँले प्रदान गर्दै आउनुभएको शिक्षा नै संसारको सर्वोत्तम शिक्षा हो। तथापि उहाँको शिक्षा समेतलाई सहजै अङ्गीकार गर्न सिद्धार्थ असक्षम भए। यद्यपि जीवनलाई धेरै हदसम्म व्यवस्थित ढङ्गले जिउने सूत्र भगवान बुद्धको शिक्षामा समाहित थिए, तथापि सहानुभूति र अहम निर्मूलनका ठोस उपायहरू उहाँको शिक्षामा पनि निहित थिएनन्। यो कुरा सिद्धार्थलाई थाहा थियो। हिँड्दा हिँड्दै सिद्धार्थले स्वयं आफैसँग केही प्रश्नहरू बारम्बार दोहोऱ्याइरहे। आखिर तिमी गुरुबाट कस्तो किसिमको ज्ञानको अपेक्षा राख्दछौ? सबै गुरुहरूले कैयौं कुराहरू त सिकाएकै हुन्, तथापि तिमीले कसैको शिक्षालाई आत्मसात गर्न सकेनौ। आखिर त्यो कुन कुरा हो जुन कुरा वस्तुतः तिमी सिक्न चाहन्थ्यौ र जुन कुरा सिकाउन सम्पूर्ण गुरुहरू असमर्थ रहे? यी प्रश्नको जवाफ पनि उनले स्वयं आफैभित्र पहिलाएका थिए। म स्वयं अर्थात् मेरो अहम, जो कि पूर्णतः मेरो नियन्त्रणमा छैन, त्यो किन मेरो नियन्त्रणमा छैन? वस्तुतः यसको गुण, धर्म र स्रोत के हो? आदि कुराहरूको अनुभूति गर्न चाहन्छु। म स्वयंबाट छुटकारा पाउन चाहन्छु। म मेरो अहमलाई पूर्णतः पराजित गर्न चाहन्छु। तथापि आजसम्म म मेरो अहमबाट पराजित हुँदै आइरहेको छु। यद्यपि केही गुरुहरूका शिक्षामा अहमलाई पराजित गर्ने उपायहरू उल्लेख गरिएका छन्, तथापि ती सब अधुरा छन्, भ्रामक छन् अनि आंशिक छन्, जस अन्तर्गत क्षणिक कालका लागि स्वयंलाई छल्न त सकिन्छ तर छुटकारा पाउन सकिँदैन। मेरा तमाम वैचारिक मन्थनका केन्द्र अनि सम्पूर्ण परिधिमा केवल मेरै अहमको आधिपत्य छ। मेरा विचारलाई संसारका अन्य कुनै पनि कुराहरूको सरोकार छैन, सिवाय मेरा सम्पूर्ण सहजीवीहरूको भन्दा पृथक एवं पहिलीपूर्ण मेरो जीवनशैलीको परिणाम स्वरूप मलाई म विशिष्ट छु भन्ने आभास हुन्छ। तर यो आभास गर्नको निम्ति मलाई निरन्तर अभिप्रेरित गरिरहने मभित्रको त्यो तत्त्व अर्थात् मेरै अहमको मूल स्रोत पहिलाई त्यसलाई पूर्णतः उन्मूलन गर्न सकिरहेको छैन। सिद्धार्थ आफ्नै गतिमा अगाडि बढिरहेका थिए कि अचानक उनी एकदम स्थिरतापूर्वक उभिन पुगे। अनायासै एउटा विचारले उनका कदमहरूलाई रोकिदिए। त्यसको लगत्तै त्यही विचारसँग गाँसिएका अनेकौं प्रश्नहरू उनको मस्तिष्कमा उठ्न थाले। आखिर के म स्वयं आफ्नै अहम पहिल्याई त्यसलाई पराजित गर्न असमर्थ भइरहेको छु? किन आजसम्म म स्वयं आफ्नै निम्ति कुनै अपरिचित आगन्तुक समान भइरहेछु? सम्भवतः यसको मात्र एउटै कारण हुनसक्छ कि म स्वयं आफैसँग भयभीत छु, निरन्तर आफैबाट पलायन हुनुमा तल्लीन छु। मेरै अहमको अभिप्रेरणा स्वरूप आत्मा, परमात्मा, ब्रह्मत्व, प्रचलित कथनहरूमा उल्लेख भए अनुरूपका परिकल्पित भगवत सत्ता जस्ता कुराहरूको प्रत्यक्ष अनुभूति गर्ने गहन अभिप्साहरूमा लिप्त मेरा तमाम चेष्टाहरूको पृष्ठभूमिमा म स्वयं आफैबाट पूर्णतः उपेक्षित भइरहेको छु। ब्रह्म, आत्मा, जीवन, रहस्यमय भगवान सत्ता र दैवीय शक्ति, प्रवाहित स्रोतको मूल केन्द्रबिन्दु आदि कुराहरूको खोजीको क्रममा मैले बडो निर्दयतापूर्वक स्वयं आफैलाई वर्षौं वर्ष निरन्तर कुल्चिरहेको छु। यही कुल्चाइको परिणाम स्वरूप आज म क्षत विच्छत भएको छु। सिद्धार्थले बिस्तारै आफ्ना वरिपरि हेरे। उनको दृष्टिमा आदर एवं कृतज्ञताको भाव थियो। उनको मुहारमा गहिरो मुस्कानका रेखाहरू सलबलाउन थाले। लामो समयको अचेतावस्था पश्चात जागरणको मिठो अनुभूति स्वयं आफूभित्र अचानक अवतरित भएको उनले महसुस गर्न थाले। त्यसको लगत्तै पछि बडो दृढताका साथ उनका कदम पुनः अगाडि बढ्न थालेका थिए। मानौ यतिन्जेलसम्म अनुमान र स्पर्शको आधारमा हिँड्नुपर्ने उनको अँध्यारो बाटो अचानक बाक्लिएको छ, उज्यालिएको छ र अब उनी आफूले टेक्दै गरेको बाटो स्पष्ट देख्न सक्दछन्। साथै अब उनलाई थाहा छ कि अब अगाडि के गर्नु छ र कहाँ पुग्नु छ। सिद्धार्थले आश्वस्तताका साथ बडो गहिरो शान्तिको सास फेरेर सोच्न थाले। अब आइन्दा म स्वयं आफै देखेको पलायनको चेष्टा कदापि गर्ने छैन। अब अगाडि म मेरो विचारलाई आत्माको रहस्य कोट्याउने र सांसारिक दुःखको निदान पैलाउने जस्ता कुराहरूमा अल्झिनबाट सदैव जोगाउनेछु। स्वयंको विनाशको आधारमा उभ्याइने सन्यस्त जीवन र यही सन्यस्त जीवनको पोषणको निम्ति स्वयं आफूलाई दिनुपर्ने तमाम निर्धारित कष्ट र यातनाहरूबाट म स्वयंलाई जोगाउनेछु। यजुर्वेद, अर्थवेद र सन्यस्त जीवनलाई परिभाषित गर्ने सम्पूर्ण व्याख्यानहरू लगायत कुनै पनि गुरुहरूबाट दिइने शिक्षा अब आइन्दा म कदापि पढ्ने, सुन्ने वा ग्रहण गर्ने छैन। आज अब यही क्षणदेखि म स्वयं आफै आफ्नो निम्ति एकमात्र गुरु हुँ र म नै मेरो शिष्य हुँ। कुनै गुरुको मार्गनिर्देशन बिना र कुनै साथीको साथ बिना नै म स्वयं आफै अस्तित्वमा आफ्नो यो उपलब्धिको रहस्य बुझ्नेछु। सिद्धार्थले चारैतिर आफ्नो दृष्टि गुमाएका थिए। उनको दृष्टिमा यस्तो भाव थियो मानव वरिपरिका यी सम्पूर्ण दृश्यहरू उनी जिन्दगीमा पहिलोपल्ट देख्दैछन्। प्राकृतिक अस्तित्वका सम्पूर्ण कुराहरू अति रहस्यमय सुन्दरता समेट्दै उनी समक्ष प्रस्तुत हुन थालेका थिए। प्रकृतिले पृथ्वीलाई सिँगार्न प्रयोग गरेका निला, पहेँला, हरिया लगायत अनेकौं रङ्गहरूको विविधता, यो आकाश, यी खोलानाला, यो हरियो वन, यो निश्चल पहाड, यी सम्पूर्ण कुराहरू अत्यन्त सुन्दर छन्, रहस्यमय पनि छन् र सम्पूर्ण कुराहरू अस्तित्वमा आफ्नो उपस्थितिको सुखद उपलक्ष्यमा आफ्नै शैलीमा उत्सव मनाउन मग्न थिए। आफूभित्र उच्चतम जागृतावस्थाको मनस्थिति समेटेर यी उत्सवपूर्ण परिवेशको माझ उभिएको भए सिद्धार्थ, जसको बहिर्मुखी यात्रा भर्खरै टुङ्गियो र स्वयं आफैलाई पहिल्याउने अभिप्रायका साथ सुदृढ यात्रा प्रारम्भ भएको थियो। यी रङ्गहरूका विविधता समेट्दै वरिपरि फैलिएर रहेका खोलानाला, वनपाखा, पहाड, आकाश, बादल आदि सम्पूर्ण कुराहरू सिद्धार्थको दृष्टि समक्ष नवीन स्वरूप लिएर प्रस्तुत भइरहेका थिए। यी सम्पूर्ण कुराहरूप्रति पूर्व सञ्चित सम्पूर्ण धारणाहरू सिद्धार्थको मन मस्तिष्कबाट अनायासै विलीन भए। विगतमा सृष्टिका यी सम्पूर्ण कुराहरूको वास्तविकता र सिद्धार्थको बीचमा उनको आफ्नै धारणाका पर्खालहरू अवरोधको रूपमा उभिएका थिए। यिनै पर्खालहरूलाई परम्परागत भाषामा मार पनि भन्ने गरिन्छ। सिद्धार्थमाथि अब कुनै मारको प्रकोप छैन र मायाको जादुमय प्रभाव पनि छैन। विगतमा सिद्धार्थ यी सम्पूर्ण दृश्यहरूबीच अव्यवस्था एवं अस्तव्यस्तता लेख्ने गर्दथे, तर आज उनी यिनै दृश्यहरूबीच अत्यन्त सुव्यवस्थित, सुनियोजित र संवेदनशील स्थिति देख्दैछन्। विगतमा अस्तित्वमा व्याप्त यिनै अव्यवस्थित र विखण्डित स्थितिलाई सिद्धार्थ तिरस्कारपूर्ण दृष्टिले हेर्ने गर्दथे। उनी यी सम्पूर्ण कुराहरूको ऐक्यबद्धतापूर्ण स्थितिको खोजीमा निरन्तर लामो समयसम्म तल्लीन रहे, तर अब नदी विशुद्ध नदीकै रूपमा उनी समक्ष प्रस्तुत भएका छन्, जो कुनै धारणा र परिभाषामा बाँधिएको छैन। ईश्वरीय सृष्टि, ईश्वरीय गुण र सिद्धार्थ बीच अब कुनै विभाजनको अनुभूति पनि शेष थिएनन्। सबका बीच एकात्मकता स्थापित भएको थियो। तथापि यो ईश्वरीय कलाको विशेषता हो कि प्रत्येक कुराहरूका आफ्नै स्वरूप अनि रङ्ग छन्। एकातिर हरियो वन, निलो आकाश, सेतो बादल र अरू अनेकौं रङका फूलहरू पनि पक्षीहरू, अर्कोतिर सिद्धार्थ। यी विविध स्वरूप अनि रङ्गहरू एकअर्कासँग घनिष्ठ अन्तरसम्बन्धले बाँधिएका छन्। सम्पूर्ण कुराहरूको अस्तित्वमा उपस्थितिको वास्तविक अर्थ र औचित्य कहीँ कतै लुकेका छैनन्। प्रत्येक कुराहरूले अस्तित्वमा आफ्नो उपस्थितिको वास्तविक अर्थ र औचित्य आफ्नै शैलीमा व्यक्त गरिरहेका छन्। यसअघिको मेरो सम्पूर्ण जीवन मैले अत्यन्त मूर्खतापूर्ण शैलीमा व्यतीत गरेको रहेछु। मेरा इन्द्रियहरू सब निष्क्रिय प्राय रहेका थिए। सिद्धार्थको मस्तिष्कमा यस्तै विचार उठिरहेका थिए। यदि कोही कुनै पुस्तक अध्ययन गर्न चाहन्छन् भने त्यो पुस्तकमा उल्लेख गरिएका प्रत्येक अक्षर र विराम चिन्हहरूलाई औचित्यहीन, निरर्थक र भ्रम आदि संज्ञा आरोपित गरेर उपेक्षा गर्न कदापि सकिँदैन। अध्ययनको दौरान दृष्टि समक्ष आइपरेका प्रत्येक अक्षर र विराम चिन्हहरूलाई प्रेमपूर्वक आत्मसात गर्नु अत्यावश्यक हुन आउँछ। तथापि म जो समग्र ब्रह्माण्ड लगायत स्वयं मेरो आफ्नै अस्तित्वको रहस्य समाहित पुस्तक अध्ययन गर्न लालायित थिएँ, तर दुर्भाग्यवश ती पुस्तकमा उल्लेख भएका प्रत्येक अक्षर अनि विराम चिन्हहरूका महत्वबाट अनभिज्ञ रहे र यी सम्पूर्ण कुराहरूलाई अवहेलना र उपेक्षा गरिरहे। म मेरा सामु व्याप्त यी सम्पूर्ण सुन्दरतम दृश्यहरूलाई भ्रम भन्ने गर्दथे। मेरा इन्द्रियहरूलाई दुःखका जननी मान्दथे, तर अब मभित्र मेरा विगतले पोतेका ती सम्पूर्ण मनस्थिति, धारणा र पूर्वाग्रहहरूको अन्त्य भइसकेको छ। म पूर्णतः सचेत एवं जागरूक भइसकेको छु। म पुनर्जीवित भएको छु। मैले नवजीवन पाएको छु। म पुनर्जीवित भएको छु। मैले नवजीवन पाएको छु। यो विचार आउने बित्तिकै अघि बढ्दै गरेका सिद्धार्थका कदम हठात स्थिर हुन पुगे। सर्पले आफ्नो पथ समेटे समान उनले आफ्नो पथ समेट्न थालेका थिए। आज बिहान जब उनी बुद्धको निवास स्थान स्थित जेतवन कुञ्जलाई पछाडि छोडेर अगाडि बढिरहेका थिए, त्यसै बेलादेखि उनको मनमा जागरणको प्रक्रिया प्रारम्भ भइसकेको थियो। त्यस बेलादेखि उनका तमाम बैरमुखी यात्राका क्रम टुङ्गिएर अन्तर्यात्राको क्रम प्रारम्भ भएको थियो। अन्तर्यात्राको निम्ति बाह्य स्थान विशेषको महत्व गौण नै हुन्छन्। यसर्थ संन्यस्त जीवन व्यतीत गर्ने क्रममा वर्षौं आफ्नो घर अनि माता पिताको सामिप्यबाट टाढा रहेका सिद्धार्थको मनको एउटा कुनामा घर फर्कने लालसा पनि थियो, जुन कि स्वाभाविक पनि थियो। हठात रोकिएका उनका कदम सँगसँगै उनीभित्र यो विचार पनि उठ्न थालेका थिए कि अब मैले नवजीवन पाएको छु, म पुनर्जीवित भएको छु। यसर्थमा मेरो जिउने सम्पूर्ण प्रक्रिया पनि नवीन नै हुनुपर्दछ। अब म त्यो होइन जो थिएँ। अब म सन्यासी होइन, पण्डित अनि पुरोहित होइन र ब्राह्मण पनि होइन। यस्तो स्थितिमा मैले घर फर्केर के गर्ने? पुनः त्यही पुरानै शैलीमा अध्ययन गर्ने, पूजा अनि प्रार्थना गर्ने, ध्यानको अभ्यास गर्ने? परन्तु मेरो निम्ति अब यी सम्पूर्ण कार्यहरूको कुनै अर्थ छैनन्। सिद्धार्थलाई अनायासै आफ्नो हृदयदेखि लिएर आफ्ना शरीरका प्रत्येक अङ्ग अत्यन्त चिसिँदै गरेको अनुभूति हुन थालेको थियो। उनलाई यो यथार्थ महसुस हुन थालेको थियो कि अब उनी संसारमा नितान्त एक्लो छन्। उनले घर छोडेको कैयौँ वर्ष भइसक्यो, तर यस अवधिभर उनलाई कहिल्यै आश्रयविहीन र यति गहिरो एकाङ्कीपन महसुस भएको थिएन, किनकि यसभन्दा अघि जब उनी ध्यानको सङ्गन गहिराईमा लीन भइरहेका हुन्थे, त्यस अवस्थामा पनि उनको अन्तर्मनमा कहीँ कतै अड्किरहेका उनका यी भावनाहरूले प्रत्यक्ष अप्रत्यक्ष उनलाई टेवा दिइरहेकै हुन्थे कि उनी उनका पिताका प्रिय पुत्र हुन्, ब्राह्मण सम्प्रदायको एउटा अभिन्न अङ्ग हुन् र धार्मिक हुन्। तर अब उनको नामसँग जोडिने कुनै विशेषण शेष छैन। आफ्नो एकाङ्कीपनलाई ढाक्न कुनै भ्रम शेष छैनन्। अब उनले हृदयको अन्तरतम बिन्दुदेखि नै आफू नितान्त एक्लो भएको वास्तविकता महसुस गर्न थालेका थिए। यो एकाङ्कीपनको कालीलाग्दो स्थितिको भ्यू सँगसँगै उनी खरायो वा त्यस्तै अन्य साना निहत्था असहाय जनावर वा अन्य कुनै निहत्था असहाय पंक्षी कामे जस्तै गरी काम्न थालेका थिए। उनी नितान्त एक्लो भएको कुरा एकमात्र सत्य थियो। अब उनी मात्र सिद्धार्थ हुन् र उनी पूर्णतः विशेषणविहीन भएका छन्। तथापि उनी अब पूर्णतः जागृत अवस्थामा छन्। मानसपटलमा जागरणको यो अनुभूति यदि अवतरित नहुँदो हो त एकाङ्कीपनको यो वास्तविकता वहन गर्न असम्भव प्राय हुन्थ्यो। त्यसपश्चात सिद्धार्थले गहिरो श्वास फेरे र एकैक्षण आफूभित्र पुनः कम्पन महसुस गरे। संसारमा कोही पनि यति सघन एकाङ्कीपनको अनुभूतिले ग्रस्त छैनन् होला, यसबेला सिद्धार्थले महसुस गरिरहेका छन्। अब उनी न कुनै प्रतिष्ठित कुलका कुलीन पुरुष छन्, न त कुनै शिल्पीकारहरूका सङ्घ सम्प्रदायका सदस्य नै हुन्। जहाँ उनले आश्रय पाउनेको साथै सम्प्रदायका अन्य सदस्यहरूसँग आफ्नो भाषा भावना लगायत समग्र जीवन नै साट्न सकुन्, ब्राह्मण सम्प्रदायबीच पनि अब उनको कुनै सामञ्जस्यता स्थापित हुन सक्दैन। किनकि अब उनी ब्राह्मण पनि होइनन्, उनी अब सन्यासी पनि होइनन् कि श्रमण समुदाय माझ आश्रय पाउन सकुन्। सुदूर वनको माझ तथा कथित साधनाको नाममा एक्लो जीवनयापन गर्ने श्रमणलाई समेत यति सघन एकाङ्कीपनको अनुभूति हुँदैन, किनकि संन्यस्त जीवनको पनि कुनै एउटा निर्धारित सिद्धान्त हुन्छ र केवल सिद्धान्त मात्रले पनि व्यक्तिलाई एकाङ्कीपनबाट जोगाउने मित्रको भूमिका निर्वाह गरिरहेकै हुन्छ। यो क्षण जब सिद्धार्थका वरिपरि व्याप्त विगतमा सङ्कलित धारणाहरूको आधारमा उभ्याइएको संसार नै बाफिएर अज्ञातमा विलीन भएको थियो, अब उनले स्वयं आफूलाई आकाशगङ्गाको अनन्त फैलावटबीच एक्लो ताराको रूपमा पाइरहेका थिए। यी सब कुराहरूको बावजुद सिद्धार्थलाई आफ्नो अन्तरावस्था पहिलेको भन्दा अत्यन्त सुदृढ भएको अनुभूति हुन थाल्यो। उनलाई एक्लो उभिनुको गौरवानुभूति भइरहेको छ, स्वर्गानुभूति भइरहेको छ। यसको लगत्तै उनका कदमहरू पुनः शीघ्रातिशीघ्र अगाडि बढ्न थालेका थिए, तर यसपल्ट उनका कदमहरू उनको घर, उनका पिता र उनका समग्र विगतदेखि विमुख थिए। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन हो। यसलाई सुशील शर्माले नेपालीमा अनुवाद गर्नुभएको हो। यो वाचनसँगै आजलाई कार्यक्रम श्रुति सम्वेकको समय सकिएको छ। अर्को साता हामी सिद्धार्थको चौथो श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा उपन्यास लेखेको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि।